السلام علیکم، یہ وائس آف امریکہ واشنگٹن ہے اور پروگرام جہارنگ کے ساتھ میں ہوں اسد حسن، اور پروگرام کی پروڈیوسر ہیں گلرخ۔ آج کے اس پروگرام میں ہم جن موضوعات پہ بات کریں گے ان میں سب سے پہلے پاکستان بھارت کشیدگی۔ اس ریفرنس میں پاکستان سے ایک مثبت بیان یہ آیا ہے کہ پاکستان چاہ رہا ہے کہ بھارت کے ساتھ کشیدگی کم ہو، اور ماہرین یہ کہہ رہے ہیں کہ اس میں جو بنیادی طور پہ کچھ علامتیں یا اشارے مل رہے ہیں اس کے مطابق یہ ڈی ایسکیلیشن کا پروسیس شروع ہو چکا ہے، لیکن کچھ لوگوں کا یہ خیال ہے کہ بہت مشکل مراحل ہیں، دونوں ملکوں کو اس پہ مزید کام کرنے کی ضرورت ہے۔ دوسری جانب پاکستان افغانستان کے اندر امن عمل کی حمایت کر رہا ہے، وزیر آپ یہ کہہ لیں کہ مشیر خارجہ ان کے اسٹیٹمنٹ سے منسوب ہیں یہ دونوں ڈیولپمنٹس، اور اس پہ ہم نے پروگرام کا پہلا سیگمنٹ بیس کیا ہے۔ دوسرا ہمارا موضوع ہے وہ ہے پولیٹیکل ایڈمنسٹریشن جو ہے انتظامیہ، وہ خیبر ایجنسی کے اندر وادی تیرا کے لیے دو سڑکیں اس نے کھول دی ہیں، اس کی سگنیفیکنس کیا ہیں جو افغانستان کی سرحد سے ملحقہ ہیں۔ اور تیسرا ہمارا حصہ، اس میں ایکسکلوسولی ہم بات کریں گے بلوچستان کے اندر عسکریت پسندی پہ، علیحدگی پسند رہنما یا نیشنلسٹ فورسز کیا چاہتی ہیں، پاکستان کی ریاست کا موقف کیا ہے، ان کے گلے شکوے کیا ہیں، اور پھر یہ تو دونوں اطراف سے آپ سنیں گے کہ کیا کہتے ہیں سیپریٹسٹ یا علیحدگی پسند اور حکومت کا کیا موقف ہے، لیکن پھر ہم انڈیپینڈنٹ انالسٹ سے یہ پوچھیں گے، ان سے جواب لینا چاہیں گے کہ کیا گفتگو کے پس منظر میں اس بات کے کہیں نہ کہیں اشارے ہیں کہ کسی سطح پہ اب بھی انگیجمنٹ کا یا ایک دوسرے سے رابطوں کا یا مذاکرات کا یا بات چیت کے ذریعے سیاسی طریقے سے یہ مسائل حل کرنے کے امکانات اب بھی موجود ہیں یا نہیں، یہ ہم جائزہ لیں گے۔ اور پروگرام کے آخر میں ڈونلڈ ٹرمپ ریپبلکن پارٹی کے صدارتی امیدوار، جن کو پہلے مباحثے کے بعد بھی کچھ مشکلات کا سامنا تھا، اب تازہ ترین ان کی ایک ویڈیو لیک کی گئی ہے جس میں خواتین سے متعلق وہ کچھ ریمارکس دے رہی ہیں جس کو ناپسندیدگی سے دیکھا جا رہا ہے، کیا اس کا امپیکٹ ہو سکتا ہے کمنگ پریزیڈینشیل الیکشنز کے اوپر بھی، اور خاص طور پہ جو ڈبیٹ ہے اس میں جو ان کا مورائل جس قدر ہائی ہونا چاہیے، یہ ویڈیو لیکیج ان کے لیے کس حد تک نقصان دہ ہو سکتا ہے۔ یہ ہمارے آج کے موضوعات ہیں۔ چلتے ہیں پروگرام کے پہلے سیگمنٹ کی جانب۔ وزیراعظم میاں نواز شریف، ان کے جو خارجہ امور سے متعلق مشیر ہیں سرتاج عزیز، انہوں نے جمعے کے روز بات چیت کی، اور ان کا یہ کہنا تھا کہ وہ چاہتے ہیں کہ بھارت کے ساتھ تعلقات میں ایک تو بہتری آئے، اور لیکن وہ یہ کہتے ہیں کہ ان کی ایسی توقعات نہیں ہیں کہ جب تک نریندر مودی بھارت کے وزیر اعظم ہیں کہ کوئی بڑی بریک تھرو ہو سکے۔ یہ ان کا بیان اپنی جگہ پہ موجود ہے، لیکن جو عملی طور پہ ہمیں کوششیں نظر آئی ہیں وہ بھارت کی جانب سے بھی ایکولی شروع کے دنوں میں پرائم منسٹر میاں نواز شریف کو ایمن ماہ پہ انوائٹ کرنا جانا، اور پھر افغانستان کے دورے سے واپسی پہ پرائم منسٹر میاں نواز شریف ان کے گھر کا وزٹ کرنا، تو نریندر مودی کو بھارت کے اندر سے بھی بہرحال تنقید کا سامنا رہا ہے کہ وہ جو مشکل یا جو سخت سٹینس لے کے آئے تھے اپنے الیکشن کیمپین میں وہ رواں نہیں رکھے ہوئے ہیں پاکستان کے ساتھ۔ تو بہرحال ان کا ایک اپنا پوائنٹ آف ویو ہے، یہ پاکستان کا نقطہ نظر ہے، وہ یہ سمجھتے ہیں کہ جب تک وہ وزیر اعظم کے عہدے پہ ہیں کوئی بڑی بریک تھرو، کسی بڑی کامیابی کی توقع نہیں ہے۔ لیکن ساتھ ساتھ یہ کہ جو سرکاری ٹیلی ویژن ہے پاکستان کا، اس کے اوپر ان کا یہ کہنا تھا کہ ہم چاہتے ہیں کہ دونوں ملکوں کے درمیان کشیدگی کم ہو، اور اس کے لیے ہم کوششیں جاری رکھیں گے۔ ہم آپ کو ایک گفتگو سنوا دیتے ہیں ان کے اس سرکاری میڈیا کے ساتھ، اور پھر اس کے بعد پھر ہم اپنے ماہرین کا انالیسز لیں گے، وہ ہمارے ساتھ ہوں گے۔ تو سنتے ہیں سرتاج عزیز صاحب کیا کہتے ہیں۔
میرا خیال ہے کہ جب تک مودی صاحب ہیں کوئی اس میں بڑی امپرومنٹ نظر نہیں آتی، تو لیکن اس دوران میں ہم یہ بھی نہیں چاہتے کشیدگی بڑھے، لائن آف کنٹرول پہ وہ رہ گئے اور لوگوں کا جانی مالی نقصان نہ ہو، اتنے ٹینشن نہ ہو اور معمول کے مطابق کام چلتا رہے تو کافی ہو۔ جو گلبدین حکمت یار کے ساتھ جو حزب اسلامی کے دن کا معاہدہ ہوا ہے وہ ایک اچھا ماڈل ہے، اگر اس کو آپ اب کہہ دیں کہ جی اگر اور گروپ کوئی اس ماڈل کے اوپر آنا چاہتے ہیں بات چیت کے لیے تو ہم تیار ہیں، تو اس سے ممکن ہے کچھ اور گروپ آ جائیں، اور ہم اپنی کوآرڈینیٹر کوآرڈینیشن گروپ میں کوشش جاری رکھیں گے کہ بات چیت شروع ہو۔ لیکن ہم یہ بھی چاہتے ہیں کہ جن ممالک کا تعلق ہے، چین کا اپنا ہے، امریکہ کا اپنا ہے، افغانستان کی ہائی پیس کاؤنسل کا اپنا ہے، وہ کوشش جاری رکھیں تاکہ یہ کام بات آگے بڑھے۔
سامعین، یہ مشیر خارجہ پاکستان کے سرتاج عزیز، ان کی گفتگو سے ایک جھلک ہم نے آپ کو سنوائی ہے، وہ پاکستان بھارت تعلقات پہ بھی بات کر رہے تھے اور پاکستان افغانستان تعلقات کے اوپر بھی وہ بات کر رہے تھے، اور دونوں ریفرنسز میں ہم بات کریں گے، لیکن ذرا انڈیا والا اینگل پہلے فوکس کر لیتے ہیں، کیونکہ بھارت سے ہم نے انتہائی شارٹ نوٹس میں زحمت دی ہے۔ نیلوفر سہروردی صاحبہ کو انالسٹ ہیں، رائٹر ہیں، اور انٹرنل ایشوز، ایکسٹرنل ایشوز، اور خاص طور پہ جو دفاعی نوعیت کے موضوعات ہیں ان پہ لکھتی ہیں بہت شوق سے، برگیڈیئر سعید نذیر مومن صاحب ہمارے ساتھ موجود ہیں, ممتاز ڈیفینس اینالسٹ ہیں اور فاٹا امپاورمنٹ فورم کے ساتھ اور انسٹیٹیوٹ آف پالیسی اسٹڈیز کے ساتھ ان کی وابستگی ہے. افغانستان سے میں اسد اللہ داؤد زئی جوائن کریں گے, سینئر صحافی ہیں, تجزیہ کار ہیں. نیلوفر سہور وردی صاحبہ, آپ نے پاکستان کے فارن منسٹر کو سنا ہے, پہلے تو آپ اپنا جائزہ یا تجزیہ ہمیں دیجیے گا. آپ کے خیال میں پچھلے ایک ہفتے کے دوران, جب اس سے پہلے ہم نے دیکھا کہ ایک دعویٰ کیا گیا سرجیکل اسٹرائک کے بعد کشیدگی انتہائی عروج پہ تھی, اس میں کچھ کمی ہوئی ہے جب خاص طور پہ دونوں ملکوں کے سیکیورٹی ایڈوائزرز کے درمیان رابطہ ہوا ہے, فوج آپس میں رابطوں میں ہے, اور پھر واشنگٹن سے پاکستان اور بھارت دونوں ملکوں کے ساتھ بدستور رابطے کیے جا رہے ہیں کہ وہ اس ٹیمپریچر کو نیچے لائیں, کیا فرق پڑا ہے پچھلے کچھ خاص دنوں میں یا ایک ہفتے کے دوران؟
دیکھیے, جہاں ہندوستان اور پاکستان کے تعلقات کے بارے جو کشیدگی, یہ کوئی نئی بات نہیں ہے, ہوتی رہتی ہے, لیکن اس کے اوپر جو اتنی میڈیا پبلسٹی شاید یہ اکثر نہیں ملتی اس زمانے میں, جو جس کو ایک دعویٰ کیا گیا ہے سرجیکل اسٹرائک. سرجیکل اسٹرائک کا پہلے بھی دعویٰ کیا گیا ہے لیکن وہ خاموشی سے کی گئی ہیں, اس پہ اتنی پبلسٹی نہیں دی گئی ہے. تو ہمیں اس کو دو نظریے سے دیکھنا چاہیے اس معاملے کو, کہ جو جس کو کہا جا رہا ہے سرجیکل اسٹرائکس, یہ اگر واقعی میں تھی سرجیکل اسٹرائکس یا نہیں, ابھی اس کے پاس کیا ثبوت سامنے لایا گیا ہے, لیکن اس بات کو نہیں بھلانا چاہیے کہ جن کو بتایا جا رہا ہے سرجیکل اسٹرائکس ان پہ اچھی خاصی توجہ دی جا رہی ہے. ایسے معاملے پہلے بھی ہوئے ہیں لیکن انہیں میڈیا کے سامنے اکثر اتنا کھل کے نہیں لایا گیا ہے, چونکہ اس وقت دوسری حکومتیں, جو پہلے حکومتیں تھیں, وہ چاہ رہی تھی ہندوستان کی خاص طور سے کہ پاکستان اور ہندوستان کے بیچ میں جو تعلقات بہتری کی طرف بڑھ رہے ہیں اس پہ کوئی خاص رکاوٹ نہیں آئے. تو اب ہمیں اس بات کو اس نظریے سے دیکھنا چاہیے, جو موجودہ حکومت, سرکاری مرکزی حکومت پاکستان سے تعلقات کی اس وقت بات کر رہی ہے, اس ان کا واقعی میں مقصد کیا ہے. آپ یہ نہیں بھول سکتے کہ جہاں تک ہندوستان اور پاکستان کے تعلقات ہیں, کئی دفعہ اندرونی سیاست پہ اثر کرنے کے لیے ان کا استعمال کیا جاتا ہے. تو جب اندرونی سیاست پہ اثر کرنے کے لیے ہندوستان پاکستان کے بارے میں بات کرتا ہے, تو ایکچولی تب وہ فورن پالیسی سے اتنا ریلیٹڈ نہیں ہوتے, اس کو اتنی توجہ نہیں دینی چاہیے. اور ہم اس وقت نہیں بھول سکتے کہ آئندہ کچھ مہینوں میں کئی الیکشنز, خاص طور سے اتر پردیش کی بہت اہم الیکشنز ہماری پارٹیوں کے سامنے, ہندوستانی پارٹیوں کے سامنے ہو سکتا ہے. اس وقت جس طرح کا زور اور شور بنایا جا رہا ہے, جس بارے میں جو کہا جا رہا ہے کہ پاکستان سے سرجیکل اسٹرائک سے, وہ اندرونی پولیٹکس پہ اثر کرنے کے لیے کیا جا رہا ہو, اس بات پہ وقت لگے گا. ایک ہفتہ تو بہت کم وقت ہوتا ہے جس کے بارے میں پوری طرح سے کہا جا سکتا ہے, لیکن ایک یہ نظریہ دیا جا سکتا ہے.
جی برگیڈیئر سعید نذیر مومن صاحب, پہلے آپ کی اسی بارے میں گفتگو, واقعتاً کچھ درجہ حرارت میں کمی آئی ایک بات, اور پاکستان کا جو یہ ایک طرح سے پیزمزم ہے کہ جب تک نریندر مودی وہاں پہ ہیں کوئی بڑی بریک تھرو نہیں ہو سکتی ہے, اس کی کیا وجہ ہے؟
ایک تو نریندر مودی صاحب کا جو بیک گراؤنڈ ہے, مجھ سے یہ اخذ کرتے ہیں کہ وہ سخت گیر ہے, اور اس کے پیچھے جو جن لوگوں نے ان کو ووٹ دیا ہے اور جن کے ساتھ انہوں نے کشمیر کے بارے میں جو وعدے کیے تھے کہ آرٹیکل 370 کو ایبروگیٹ کر لیں گے, پھر وہاں پر پنڈٹس کو بسا لیں گے, اور پھر یہ ہوگا کہ اس کی ڈیموگرافک کمپلیکشن چینج کریں گے, اور پھر خصوصی طور پر کشمیر کے بارے میں جو ابھی جو ریسنٹ جو انتفادہ ہے اس کے بارے میں جو اس نے فورس استعمال کیا ہے, ایک وہ ہے. دوسری بات یہ ہے کہ اس کا جو ایڈوائزر ہے جس طرح اجیت دوول ہے, یا اس کا جو فارن منسٹر ہے پاریکر صاحب, ان کے جو باتیں سامنے آئی ہے دو چیزوں پر خصوصی, ایک وہ ڈیفنسو اوفنسو ڈاکٹرن جو ہے, اور دوسری بات یہ ہے کہ کانٹے کو کانٹے سے نکالیں گے جو پاریکر نے کہا تھا. تو اس سے لگتا ہے کہ اس کے جو قریبی لوگ ہیں وہ کافی, یعنی پاکستان کے بارے میں اور خصوصاً ان پاکستان کی جو افغانستان کے ساتھ یا ٹیررزم کے خلاف جو جنگ ہے, تو اس میں پاکستان کو زیادہ ایک قسم کا ملوث کرانا, آئسولیٹ کرانے کی جو پھر نریندر مودی صاحب خود بات کرتے ہیں, تو دو چار چیزیں ہیں, اور پھر اس کے علاوہ لافسی پر گرمی, تو اور اپنے لوگوں کا ان کا ٹیمپریچر, میڈیا کا تھوڑا سا ہائی پی, تو یہ سب چیزوں کو اگر رکھا جائے تو پھر ظاہر ہے کہ نریندر مودی کا جو امیج پاکستان میں بنائے वो कुछ सियासी हलकों में भी, मीडिया में भी और अदरवाइज सिक्योरिटी एस्टेब्लिशमेंट में वो ये बनाए कि रिकनसाइलेबल शायद नहीं है। अगर रिकनसाइलेबल नहीं है तो फिर उसके दौर में कोई ज्यादा तवक्को नहीं की जा सकती कि पाकिस्तान और हिंदुस्तान के दरमियान बातचीत और फिर उसके जो जाहिर तौर पर खद्दोखाल नजर आते हैं कि दो दफा फॉरेन सेक्रेटरी लेवल पर बातचीत तो पीछे चली गई, जो जो कंपोजिट डायलॉग था या फिर कहते हैं कंप्रिहेंसिव डायलॉग करेंगे, और दूसरी बात ये सार्क कॉन्फ्रेंस का मेरे ख्याल में के मौका था, कुछ न कुछ बर्फ पिघलेगी और कुछ न कुछ साइड लाइन पर बातचीत होगी, लेकिन वो भी सियासत की नजर हो गया खुसूसन पाकिस्तान और अब इंडिया के तनाजुर में। और फिर उसके जो रिपल्स आए वो रिपल्स ये आए कि अफगानिस्तान ने भी बाद में अपना पल्ला इंडिया के उसमें डाल दिया, तो उसने एक किस्म का मतलब है कि रिलेशंस पर एक और सर मोहरी मतलब है कि आ गई। तो इन चीजों को सामने रखकर कहा जा सकता है कि नरेंद्र मोदी का जो दौर था वो पाकिस्तान की तरफ जो पहले कुछ बातचीत या कुछ तिजारत या कुछ वफूद का तबादला या फिर आपस में कल्चरल जो होते थे वो सब पर एक सतह पर नहीं है, मीडिया भी है, फिर इसके अलावा जो 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 फनकार वगैरह उन पर भी पाबंदी, फिर क्रिकेट पर पाबंदी, फिर इसके अलावा बेनाफसी की गर्मी, फिर इसके बाद जो आरएसएस है उनको उन्होंने जो जिस तरीके से ललकारा, फिर कश्मीर के बारे में जो पॉलिसी, फिर यूएन में आपस में झड़प, तो ये सारी चीजें अगर एक्युमुलेटिव उसको देखा जाए तो मेरे ख्याल में पॉलिसी ऑफ कन्फ्रंटेशन ज्यादा है और पॉलिसी ऑफ एंगेजमेंट कम है। तो ये कन्फ्रंटेशन से एंगेजमेंट में जाने के लिए मेरे ख्याल में कि इसमें काफी वक्त दरकार है और अभी पाकिस्तान के पॉलिटिकल जो डिस्पेंसेशन है उस पर भी काफी प्रेशर है कि कोई बातचीत वगैरह या कोई इस तरह नरम रवैया इख्तियार में किया जाए। और दूसरी तरफ पर अफगानिस्तान साइड पर भी जो जो कुछ हो रहा है पाकिस्तान में भी, तो वो भी वो इंडिया के मतलब के सर तोपा जाता है और कहा जाता है कि भाई खुसूसन कुलभूषण यादव के तनाजुर में जो हमारे बलूचिस्तान में कुछ हो रहा है या इसके अलावा जो अंदरूनी तौर पर कुछ खलफशार या कुछ डिस्टेबलाइजेशन या सी पैक का जो मसला, तो बहुत सारी चीजों को सामने रखकर यही कहा जा रहा है कि शायद नरेंद्र मोदी के साथ कोई बातचीत का सिलसिला मुश्किल हो जाए।
जी बहुत शुक्रिया, हमारे साथ रहिएगा। अब इसी का जो दूसरा जरा जाविया है वो अफगानिस्तान वाला, मैं उस पर भी राय लेना चाहूंगा, लेकिन नीलोफर साहिबा पहले क्विकली 30 से 40 सेकंड में आप इसको बताइएगा, नरेंद्र मोदी साहब क्यों पाकिस्तान के ख्याल में उनके साथ मसालियत की बात नहीं हो सकती है, ये जैसे ब्रिगेडियर साहब कह रहे हैं कि अगर पाकिस्तान की हुकूमत मशीनरी या प्लानर्स ये समझें कि अगर वो इरिकंसिलेबल हैं तो उनसे बात क्या करना, वो मुमकिन नहीं है किसी बड़ी ब्रेक थ्रू का, तो ये तासुर क्यों हो रहा है, इसको कैसे खत्म किया जा सकता है दिल्ली की तरफ से?
देखिए इस बात को भी नहीं नजरअंदाज किया जा सकता कि जब मोदी वजीर आजम बने थे उन्होंने जो अपनी स्वेयरिंग इन सेरेमनी थी उसमें पाकिस्तान के वजीर आजम को भी दावत दी थी और वो आए थे और उन्होंने आपस में बातचीत की थी। इसके अलावा एक साल के अंदर में वो पाकिस्तान ही गए थे, वहां पे भी किसी शादी वगैरह, मतलब ये उन्होंने जो पिछला अरसा है उनके वजीर आजम बनने के बाद ऐसा नहीं कि उन्होंने हर तरीके से ये दिखाया है कि वो पाकिस्तान से हिंदुस्तान के ताल्लुकात बेहतर करने के खिलाफ हो, लेकिन इस वक्त जो पिछले एक हफ्ते में जो सर्जिकल स्ट्राइक जिसको आप कह रहे हैं वो वैसे भी कोई नई बात नहीं, वो पहले भी हुई है लेकिन इसको पहले तवज्जो नहीं दी गई, उसको पब्लिसिटी से रोका गया है। अब इसको अगर सर्जिकल स्ट्राइक को इतनी पब्लिसिटी दी जा रही है तो इनका मेरे नजरिए से इनका अहम मकसद है हिंदुस्तान में होने वाले असेंबली पोल्स, असेंबली इलेक्शंस, रियासती इंतखाब यूपी में होने वाले 6 महीने के अंदर और खुद और रियासतों में होने वाले, लेकिन खासतौर से यूपी में बीजेपी चाह रही है, पार्टी चाह रही है कि किसी तरह से कौन सा वो कैंपेनिंग करे, मुहिम किस तरह से लगाए कि लोगों को लोग उनकी पार्टी उनकी कामयाबी या जो भी वो कहना चाह रहे हैं तवज्जो दे, उनके जहन में ये बात है कि शायद ये पाकिस्तान के खिलाफ उनकी कैंपेन मुहिम उनको इलेक्शंस में मदद करे। मुझे वही नजर, क्योंकि अगर शुरू से मोदी और बीजेपी खिलाफ रहते पाकिस्तान के ताल्लुकात के तो ना तो मोदी ने उनको अपने कुलीग को वहां कोकड़ी को बुलाया होता अपने स्वेयरिंग इन सेरेमनी के और ना ही उन्होंने पाकिस्तान जाने जाने की कोशिश भी की होती, वो गए थे वहाँ मौजूद थे, वहाँ से वापस आए। ये दो बात को हम नहीं भुला सकते कि दो साल, कम से कम दो साल के अंदर ये दो डेवलपमेंट हुए हैं, और ये अचानक, इससे पहले, इसके बाद क्या होने वाला है? छह महीने के अंदर असेंबली पोल्स, तो देखिए पाकिस्तान जहाँ एक वो मुल्क है जिससे ताल्लुकात कई दफा हिंदुस्तान की अंदरूनी पॉलिटिक्स पे असर करने के लिए उनकी उनको शक्ल दी जाती है।
जी बहुत शुक्रिया। अब ज़रा आते हैं अफगानिस्तान की सिचुएशन की जानब। पाकिस्तान के मुशीर बराए खारजा अमूर वो वहाँ पे ब्रसल्स के अंदर मौजूद थे जहाँ पे अफगानिस्तान के लिए डोनर्स कॉन्फ्रेंस थी। उस बारे में भी वो कहते हैं कि हम अफगानिस्तान का जो मसालती अमल है उसमें पूरा तआवुन करने के लिए तैयार हैं। गुलबदीन हिकमत यार उनका हुकूमत के साथ एक मुआहदे के बाद निज़ाम में या निज़ाम को कबूल करना, उसको उन्होंने वेलकम किया है और तवक्को जाहिर की है कि मजीद ग्रुप भी अगर इंगेज हों और पाकिस्तान इसमें जितना हेल्प कर सकता है वो करने के लिए तैयार है। ब्रिगेडियर साहब, आपका एनालिसिस अफगानिस्तान के लिए इन हालात के अंदर जब ऑलरेडी प्रेशर्स भी बहुत हैं, पाकिस्तान क्या फैसिलिटेट कर सकता है या उसको क्या चीज़ें अग्रेसिवली परसू करनी चाहिए अफगान पीस प्रोसेस के लिए?
जहाँ तक अफगानिस्तान का ताल्लुक है तो यकीनी तौर पाकिस्तान की मिलिट्री या सिविलियन एस्टेब्लिशमेंट जो है वो इस वक्त था और पहले भी चाहता था कि अफगानिस्तान के साथ ताल्लुकात बेहतर हुआ और जो तआवुन है वो क्वाड्रिलेटरल मीटिंग या जो टॉक्स हो रहे थे उसके जरिए, और फिर इसके अलावा दो दफा टॉक्स भी फैसिलिटेट हुए लेकिन फिर वो डिरेल हो गए। कुछ मुल्ला उमर के मौत की खबर और दूसरे ये जो मुल्ला मंसूर था वो जो ड्रोन हमले में मारे। अलबत्ता बात ये है कि खुसूसन जब हम इस तनाजुर में देखते हैं तो जो अक्सर हमारे थिंक टैंक से और अदरवाइज भी जो पॉलिसी मेकर्स हैं वो इशारा इस तरफ कर रहे हैं कि अफगानिस्तान के साथ हर सूरत में अपने ताल्लुकात को बनाना भी है, निभाना भी है और आगे भी बढ़ाना है। तो अगर ये तीन इनके ऑब्जेक्टिव्स हैं तो उसके लिए वो कहते हैं जो सहूलतकार का किरदार है, या दूसरी बात में वो ये कह रहे हैं कि जहाँ तक तालिबान की बात है तो उनके लिए एक मिसाल जो अच्छी, जो अभी जो सरताज अजीज साहब ने भी उसका जिक्र किया है कि गुलबदीन एक मातियार के हज इस्लामी जो है उनके साथ उनके बातचीत कामयाब हो गई और एक किस्म के उस दायरे में आ गए, तो ये एक प्रेसिडेंस अच्छी है। अगर ये प्रेसिडेंस अच्छी है तो इस पर मजीद किस तरीके से बिल्ड किया जा सकता है, और अगर बिल्ड किया जा सकता है तो उसके लिए जाहिर है कि कुछ न कुछ पत्ते अफगान हुकूमत ने भी दिखाने होंगे। और मेरे ख्याल में कि अभी थोड़ी सी मैं समझता हूँ कि सफारती तौर पर थोड़ी सी गलती हो गई अफगान हुकूमत से कि ये जो सार कॉन्फ्रेंस था उनके बगैर अदरवाइज पोस्टपोन होना था, लेकिन उसके पोस्टपोनमेंट में अपना हिस्सा डालना वो थोड़ा सा सफारती सतह पर पाकिस्तान को पसंद नहीं आया है। दूसरी बात ये भी है कि जहाँ तक तालिबान का ताल्लुक है और उन दलों के खिलाफ कार्रवाई है तो मेरे ख्याल में अभी जो हमारे पार्लियामेंट में जो बहस हुई है, फिर जो ऑल पार्टीज कॉन्फ्रेंस हुई है और इसके अलावा फिर हुकूमती लेवल पर जो सिक्योरिटी सतह पर जो मीटिंग हुई है तो उनमें ये बात सामने आ रही है कि ऐसे ग्रुपों के खिलाफ कार्रवाई करनी चाहिए और होनी चाहिए और हमें कुछ टेंजिबल दिखाना चाहिए। होगा आने वाला वक्त बता देगा, लेकिन मेरे ख्याल में कि कुछ न कुछ पेशरफ बातचीत की तरफ दोबारा जारी है।
जी असदुल्ला दाऊद जही साहब से हमारा रब्ता अभी हो पाया है, पहले गुफ्तगू नहीं हो सकी थी, थोड़ी मिसअंडरस्टैंडिंग। असदुल्ला बहुत शुक्रिया आपका, शॉर्ट नोटिस पे आपने हमें ज्वाइन किया है। अफगानिस्तान पीस प्रोसेस हम बात कर रहे हैं अफगान डोनर कॉन्फ्रेंस के पस मंजर में और पाकिस्तान के मशीर खारजा का ये बयान कि पाकिस्तान एक तो वेलकम करता है गुलबदीन हिकमत यार, उनका माहदा पीस डील काबुल हुकूमत के साथ, और मजीद ये कि जो भी ग्रुप शामिल हों वो अच्छा है और पाकिस्तान भी इस रेफरेंस में पूरी अपनी कोशिशें करेगा और अपना किरदार अदा करेगा। इस माहदे के बाद ख़ास तौर पर काबुल में क्या तवक्कोआत हैं, ये कितना कारगर होगा, और सेकेंडली ये कि पाकिस्तान कैसे इंगेज कर सकता है दीगर ग्रुपों को काबुल हुकूमत के साथ?
बहुत शुक्रिया। मैं इसको तो बहुत ज्यादा सराहा गया है, वेलकम किया गया है और बहुत सी उम्मीद अफगान आवाम का जो है वो वापस है इस माहदे से, और यही एक मिसाल और एक अच्छी मिसाल और कुछ रिस्क बन गया कि तालिबान भी ऐसी सियासी अमल में इश्तराक करे और हिजब इस्लामी जैसे 14-15 सालों से लड़ रहा था और उसकी मुसलाना मुखालिफत था हुकूमत के खिलाफ, तो لوگ یہ کہہ رہے ہیں، عوام یہ کہہ رہے ہیں کہ انتظامی بالاخرہ انہوں نے معاہدہ کر لیا اور آخر بھی وہی سیاسی عمل میں انہوں نے اپنا اشتراک کیا، تو ایسی طالبان بھی ایک دن ضرور رہیں گے، لیکن اس سے پہلے کہ بہت زیادہ دیر ہو جائے، بہت زیادہ مخالفتیں اور نفرتیں طالبان کے خلاف اور بھی بڑھ جائیں گے، اس سے پہلے یہ ہے کہ طالبان خود آ کر اور ایسی ایک معاہدہ کر لے یا صلح کے لیے اپنا جو ہے وہ آمادگی کا اظہار کرے. تو ازبکستانی کی جو اب یہ کوشش کی گئی ہے تو عوام اس کی بہت زیادہ پذیرائی کر رہے ہیں اور بہت زیادہ امیدی بھی ہے کہ انشاءاللہ طالبان بھی جو ازبکستانی کے بہت زیادہ جنگجو بھی طالبان کے گروہ اور صفوں میں تھے تو وہ بھی اب الگ ہو جائیں گے، اور پہلے سے مولا رسول کے جو گروہ ہے طالبان سے الگ ہو گئے ہیں اور انہوں نے بھی ازبکستانی کے اس معاہدے کو بہت زیادہ ویلکم کیا ہے اور کہا ہے کہ جو مولا ہیبت اللہ کی گروہ ہے اس کو بھی مذاکرات کے لیے آنا چاہیے، اور اب جو ہے زیادہ لڑائی اور زیادہ جو جنگ ہے اس کو اب مزید آگے نہیں لیکن جانا چاہیے.
جی بہت شکریہ اسد اللہ داؤد زئی، آپ نے ہمیں کابل سے جوائن کیا. برگیڈیئر سید نذیر مومن صاحب آپ کے بھی ہم مشکور ہیں، اور نیلوفر سور وردی صاحبہ آپ دلی سے ہمارے ساتھ تھیں، آپ کا بھی بہت شکریہ. سامعین چند سیکنڈ کے ہم بریک لیں گے، بریک کے بعد جب واپس آئیں گے تو پروگرام میں ہم بات کریں گے بلوچستان کی انسرجنسی یا عسکریت پسندی کے اوپر، کیا عوامل ہیں جو بلوچستان کے لوگوں کو یا بلوچستان کے بعض لوگوں کو، بعض گروپوں کو حکومت کے خلاف، ریاست کے خلاف اسلحہ اٹھانے پہ مجبور کیے ہوئے ہیں، انہیں کیسے ایڈریس کیا جا سکتا ہے، ریاست کے پاس اس کے کیا آپشنز ہیں، ایک بریک کے بعد.
تازہ ترین خبروں، خصوصی فیچرز، ٹی وی اور ریڈیو پروگرام دیکھنے اور سننے کے لیے وزٹ کیجیے www.voanews.com/urdu.
پروگرام جہانگ میں آپ کا خیر مقدم، میں ہوں اسد حسن اور پروڈیوسر ہیں گلرخ، اور پروگرام کے اس حصے میں ہم بات کریں گے بلوچستان کی عسکریت پسندی کے اوپر. بلوچستان وہ علاقہ ہے جو کافی برسوں سے شورش کا شکار ہے، اور بلوچستان کے اندر حکومت یا ریاست کے خلاف اپرائزنگ یا ریاست کے خلاف جو کہنا چاہیے کہ تحریکیں ہیں، اس کی تاریخ ایک پرانی ہے. یہ ہم نے بات اپنے دوست ابتدائی میں بھی کی ہے جو ہم نے ایک ایکسکلوسیو انٹرویو اس میں شامل کیا، ایک سیپریٹسٹ یا علیحدگی پسند بلوچ رہنما برہم داغ خان بگٹی، جو کہ نواب اکبر خان بگٹی کے پوتے بھی ہیں اور اس وقت وہ جلاوطنی اختیار کیے ہوئے ہیں، سوئٹزرلینڈ کے اندر موجود ہیں. ان کے ساتھ ہم نے گزشتہ شام اسکائپ کے اوپر ویڈیو انٹرویو کیا تھا، اپنے ریڈیو کے سامعین کے لیے ہم اس کی آڈیو پیش کر رہی ہیں، یہ انٹرویو ہے. اور اس پہ ہم نے پھر موقف حکومت کا بھی لیا ہے، سرفراز بگٹی صاحب جو کہ ہوم منسٹر ہیں بلوچستان کے، وہ ان کے تمام کلیمز کو، خاص طور پہ جو ریاست کے خلاف ہیں یا حکومت کے خلاف جو ان کے الیگیشنز ہیں، ان کو وہ مسترد کرتے ہیں. یہ ابتدائی طور پہ بھی میں ان کا ایک بیانیہ آپ کے سامنے رکھ دوں، اور پھر اس کو بیلنس کرنے کے لیے وہ ہمارے ساتھ موجود ہوں گے، اور اگر موجود نہیں ہوئے تو جو کل ہم نے ان کے ساتھ بات کی تھی سرفراز بگٹی کے ساتھ، وہ بھی ہم آپ کو سنوائیں گے. تو آئیے پہلے آپ کو گفتگو یا انٹرویو سنواتے ہیں نواب برہم داغ خان بگٹی کا. السلام علیکم، وائس آف امریکہ واشنگٹن اسٹوڈیو سے میں ہوں اسد حسن. بلوچستان انسرجنسی یہ ہمارے آج کا موضوع ہے، اور اس میں ہم ایک ایکسکلوسیو انٹرویو کے ساتھ آپ کے ساتھ موجود ہیں، اور اپنے لسنرز کے لیے اور اپنے ویورز کے لیے ایک مختصر سا ابتدائیہ میں دینا چاہوں گا. بلوچستان انسرجنسی پہ جب بات ہوتی ہے تو آپ کو وہ علیحدگی پسند لیڈرز رانما، ان کا موقف یہ ہے کہ پاکستان کی ریاست، پاکستان کی مشینری اسٹیبلشمنٹ، وہ بلوچستان کے وسائل کا زیادہ استعمال کر رہی ہے اور وہ وسائل ان تک نہیں پہنچ پا رہے، سب سے بڑا مقدمہ یہ ہے. اور دوسرا یہ کہ انسرجنسی کے دوران جو کیجویلٹیز ہیں، ہلاکتیں ہیں، مسخ شدہ لاشوں کی بات ہے، یا وہاں پہ کئی تعداد میں لوگوں کا لاپتہ ہونا اس کی بات ہے، تو وہ بھی الزام عائد کرتے ہیں کہ پاکستان کی ملٹری، پاکستان کی پیرا ملٹری فورسز اور پاکستان کی حکومت وہ اس میں ملوث ہے. پاکستان کے حکومت سے جب ہم بات کریں، پاکستان کے ملٹری سورسز سے جب بات ہو، تو وہ اس الزام کی کیٹیگوریکلی تردید کرتے ہیں، اور ساتھ ساتھ یہ بھی موقف اختیار کیا جاتا ہے کہ 18ویں ترمیم کے بعد خاص طور پہ تمام صوبوں کے جو سب سے بڑے تحفظات تھے ان کو ایڈریس کر دیا گیا ہے. یہ دونوں طرف کا موقف ہے. اور پھر ہم بلوچستان کے اندر انسرجنسی کی جب بات کریں تو کئی اپرائزنگز ہوئی ہیں پاکستان بننے کے بعد سے، لیکن 2006 کے بعد نواب اکبر خان بگٹی، ان کی اسیسینیشن کے بعد جو اپرائزنگ ہے، جس طرح کی مزاحمت ہے، وہ چیلنجنگ ہے، اور اس کا اعتراف پاکستان کے مبصرین بھی کرتے ہیں, پاکستان کے سیاستدان بھی کرتے ہیں. اس ریفرنس میں سب سے بڑی جو سیپریٹسٹ موومنٹ جس کو وہ لیڈ کر رہی ہیں وہ ہمارے آج کے مہمان ہیں, نواب ابراہم داغ خان بگٹی. نواب اکبر خان بگٹی ان کے پوتے ہیں, اس وقت وہ ہمارے ساتھ اسکائپ پہ موجود ہیں. نواب صاحب بہت شکریہ آپ کا, آپ نے ہمیں جوائن کیا ہے.
تھینک یو جی.
نواب صاحب یہ بتائیے گا کہ سب سے پہلے جب ہم آپ کی پرسنالٹی کو دیکھیں, آپ کا تعارف ہم کرانا چاہیں, سو آپ کو ہم بلوچستان ریپبلکن پارٹی کے ایک پولیٹیشین کے طور پہ دیکھیں یا بلوچستان ریپبلک آرمی کے سپریم کمانڈر کی حیثیت میں دیکھیں؟ سوال کا پس منظر یہ ہے کہ اگر پولیٹیکل پارٹی ہیں تو وہ نارملی سسٹم کے اندر رہتے ہوئے انگیج کرتی ہیں, اور اگر وہ لبریشن آرمی بن جاتی ہیں یا سیپریٹسٹ آرمی بن جاتی ہیں تو پھر وہ بغاوت کی کیٹیگری میں جاتی ہیں. اس وقت آپ اپنا تعارف, اپنی شناخت کیسے چاہیں گے؟
پاکستان کے اگر نظر سے دیکھا جائے تو وہ تو یہی کہیں گے جی کہ دنیا کا سب سے بڑا جو دہشت گرد تنظیم ہے میں ان کا لیڈر ہوں. میں کافی بار کہہ چکا ہوں کہ میں بلوچ ریپبلکن پارٹی کا پریزیڈنٹ ہوں اور کام کر رہا ہوں اوپنلی اسی پلیٹ فارم سے, اور ہماری تنظیم ہے پورے بلوچستان میں, ہماری پولیٹیکل پارٹی ہے. دیٹ ڈزنٹ مین کہ اگر پولیٹیکل پارٹی ہے وہ پاکستان کے فریم ورک کے اندر کام کرے. تو ہماری پولیٹیکل پارٹی ہے, ہمارا پیسفل اپروچ ہے کہ ہم آزادی چاہتے ہیں اپنے لوگوں کے لیے. ہم ان کے جو بنیادی حقوق ہے, ہر کسی کا ایک بنیادی حق ہوتا ہے, وہ ہوتا ہے آزادی. اس کے بعد باقی چیزیں تعلق رکھتے ہیں. اگر آپ وہ بنیادی حق کسی کا چھین لیں تو باقی چھوٹے موٹے چیزیں وہ کوئی معنی ہی نہیں رکھتے. تو ہم اس وقت بلوچ قوم کی آزادی کے لیے جدوجہد کر رہے ہیں, اور اسی پلیٹ فارم سے, بلوچ ریپبلکن پارٹی کے پلیٹ فارم سے, جو یورپ میں ہر ہمارا جو یورپ میں یونٹ ہے, ہماری کمیونٹی ہے وہاں پر موجود ہے اور رجسٹرڈ ہے, جرمنی میں ہے, لندن میں ہے, ناروے, سوئٹزرلینڈ, جنیوا. تو ڈیفینیٹلی میں یہی کہوں گا کہ میں اسی پارٹی کا پریزیڈنٹ ہوں. میں نے کبھی نہیں کہا کہ میں کوئی مزاحمتی تنظیم کا نمائندہ ہوں.
تو پیسفل ایفرٹس سے کیا مراد لیا جائے کہ جو مزاحمت, خاص طور پہ جو مسلح مزاحمت ہو رہی ہے بلوچستان کے اندر, اس سے آپ کا کوئی تعلق نہیں ہے؟
جی نہیں,
اس سے آپ کا
بلوچ ہے, ہمارا یہ تعلق ہے کہ وہ بھی بلوچ ہیں اور میں بھی بلوچ ہوں,
اور بلوچستان لبریشن آرمی کے ساتھ بھی کسی سطح کی کوآرڈینیشن نہیں ہے.
جی نہیں, وہ ان کا اپنا تنظیم ہے, وہ خود ہی کرتے ہیں, خود ہی اون کرتے ہیں. وہ آپ کو کبھی کبھار تو فون بھی کرتے ہیں کہ ہم نے اون کیا ہے, تو آپ انہیں سے پوچھیں کبھی کبھار کون ہے آپ کا لیڈر.
سر جب آپ پولیٹیکل لیڈر کی حیثیت سے سامنے آتے ہیں تو کہتے ہیں سیاست میں تو بہت سارے دروازے کھلے رکھنے پڑتے ہیں. اگر آپ اپنے دادا کی بھی زندگی کو دیکھ لیں گے تو کئی چیپٹرز آپ کے سامنے آئیں گے. سو آپ سیاسی طور پہ انگیج نہیں کرنا چاہیں گے پاکستان کی ریاست کے ساتھ؟ اس کا پس منظر پچھلے سال کی وہ خبریں بھی ہیں جس میں سی ایم, اس وقت کے سی ایم ڈاکٹر عبد المالک نے یہ کہا تھا کہ آپ بات کرنے کے لیے آمادہ ہیں. تو کیا اب بھی آپ اسی موقف پہ قائم ہیں, آپ کے ساتھ انگیج کر سکتی ہے پاکستان کی حکومت یا ریاست؟
جی, سب سے میں نے آپ کے سوال کا جواب میں ایک سوال کی حیثیت سے دوں گا کہ آپ کے خیال میں اگر میں بیٹھنے پر یا بات کرنے سے انکار کروں تو میں دہشت گرد یا مزاحمت کار یا انتہا پسندی کے راستے پر ہوں؟ آپ کا سوال ہے؟
نہیں, بالکل یہ مطلب نہیں ہے.
نہیں, اگر مان لیا جائے کہ میں اگر آپ کو آپ کے سوال کا جواب اس طرح دوں کہ میں بات نہیں کروں گا اور نہیں بیٹھوں گا بینگ اے پولیٹیکل پرسن, تو آپ کیا تاثر لیں گے؟
اس سے مجھے یہ تاثر ملے گا کہ آپ انتہائی ناراض ہو سکتے ہیں آپ, لیکن یہ امکان اس کے باوجود موجود ہے کہ آپ بات کر سکتے ہیں, آپ بیٹھ سکتے ہیں کسی سطح پہ.
جی, میں تو ابھی بھی کہہ رہا ہوں, میں کافی عرصے سے کہہ چکا ہوں کہ وی آر اے پولیٹیکل پیپل, اور بات کرنا ہر وقت ایک ایسی چیز ہے کہ آپ کبھی بھی اس سے انکار نہیں کر سکتے. اگر آپ بات کرنے سے انکار کریں دین دیر از نو مین کہ آپ کہیں اپنے آپ کو کہ میں ایک پولیٹیکل بندہ ہوں اور پولیٹیکل طریقے سے اپنے حقوق چاہتا ہوں. لیکن آپ یہی سوال پاکستانی حکمرانوں سے پوچھیں کہ 10 سالوں سے وہ اس آپشن کو کیوں بند کیے ہوئے ہیں.
سو بات جب آپ کرنا چاہیں گے تو سوال یہ پیدا ہوتا ہے, آپ انڈیپینڈنٹ بلوچستان کی بات کرنا چاہتے ہیں یا زیادہ خود مختار بلوچستان, وہ بھی آپ کو پاکستان واپس لے جا سکتا ہے؟
جی, میرے خیال میں ممکن ہی نہیں ہے کہ خود مختار بلوچستان. اس وقت ہمارے جو لوگوں کی خواہشات ہیں, میں اپنے لوگوں کو ریپرزینٹ کر رہا ہوں, اور اس وقت ہمارے میجورٹی جو بلوچ قوم ہے وہ آزادی چاہتی ہے, کیونکہ ہم نے خود مختار بلوچستان, صوبائی خود مختاری اور وسائل پر اختیار, ان طرح کے تمام چیزوں کو سیاسی طریقے سے اپنے ڈیمانڈ رکھے, لیکن ہر بار ہمیں آپریشن قتل و غارت, فوج کشی کے ذریعے جواب دیا گیا. ہمارے بچوں کو پکڑ کے مار کر ان کی لاشیں پھینکتے ہیں روڈوں پر. तो हम पागल नहीं है, बेवकूफ नहीं है कि हर बार उसी को कंटिन्यू करते रहें और यकीन करते रहें कि भाई अब शायद बेहतर हो जाएगा। हमें इस्तेमाल किया गया, हमें हमारे साथ धोखा किया गया, हमने कोशिश की इनके साथ रहा जाए। ये मुमकिन नहीं है कि सिर्फ हम कोशिश करें, हमने हर वक्त कोशिश की, लेकिन पंजाब की तरफ से हमें कभी एक बराबरी और एक भाई की हैसियत से नहीं देखा गया, हमें गुलाम की हैसियत से देखा गया। तो नामुमकिन है, आप जबरदस्ती किसी के साथ चिपक तो नहीं सकते। अगर
आपका
कोई
जो
खुद ही नहीं
मौकफ है,
चाहता तो हमें कोई तकलीफ तो नहीं है कि जबरदस्ती हम जाए, नहीं, हम आपके भाई बनना चाहते हैं।
आप जो मौकफ बयान कर रहे हैं, कमोबेश यही मौकफ ऑलमोस्ट तमाम नेशनलिस्ट फोर्सेस का रहा है और वो इस वक्त पार्लियामेंट के अंदर मौजूद हैं और 18वीं तरमीम के बाद काफी हद तक मुतमैन भी नजर आती हैं। पिछले 2 बरसों में कम अज कम जो हालात वहां पे रहे हैं उसमें मिलिटेंसी काफी कंट्रोल्ड है, कई लोगों ने हथियार फेंके हैं, आपकी अपनी फैमिली के लोग, परसों भी उनका शाहजैन बुगटी का स्टेटमेंट है, आपके मरहूम चचा दलाल बुगटी वो रियासत के साथ खड़े थे, शाहजैन बुगटी ये कहते हैं कि अगर इस वक्त अग्रेशन इवन भारत से होता है वो फौजें लेके जाने के लिए तैयार हैं। आपके साथ कौन लोग हैं और कितने लोग हैं, अगर कोई बंदा समझना चाहे आपकी पावर को, पॉलिटिकल आपके पावर्स को, या इवन आपकी जो स्ट्रेंथ मिलिटरीली आपकी जो स्ट्रेंथ हो सकती है, सो क्या अंदाजा लगाया जाए?
जी, मेरे ख्याल में पाकिस्तानी मीडिया बहुत बार कह चुकी है कि आई एम अ सिंगल पर्सन और कोई मेरा फॉलोअर नहीं है, और जो बलूचिस्तान में आजादी की बात करते हैं सिर्फ मुट्ठी भर लोग हैं। मेरे ख्याल में पाकिस्तानी मीडिया बहुत अच्छी तरह जानती है और उन्होंने बहुत रिसर्च किया है, बलूचिस्तान में जाकर बैठकर हर जगह पर उन्होंने जाके ये मालूमात हासिल की। तो बिल्कुल दुरुस्त है, जो शादेन है वो मेरे कजन है डेफिनेटली, बदकिस्मती से तो वो जाएंगे हिंदुस्तान या किसी और से लड़ाई होगी पूरे बुक्टी कौम को, और मैं तो यहाँ पर बैठा हूँ स्विट्जरलैंड में, वहां पर मौजूद भी नहीं हूँ, तो कोई सरदर्द भी नहीं है और सारे बलोच आपके साथ हैं, तो प्रॉब्लम खत्म है। तो आप इस पर तो पाकिस्तान को कोई सोचने की जरूरत ही नहीं है कि कभी किसी के खिलाफ रेड वारंट निकालें या कभी किसी को ये बोलें या कभी मुजाकरात करें, क्या जरूरत है एक शख्स से मुजाकरात करने की जिसके हाथ में कुछ है ही नहीं, जिसका कोई फॉलोइंग ही नहीं है।
सही, लेकिन मुजाकरात की तो खैर बात होती है, ये डॉक्टर अब्दुल मालिक ने बात की। अगर मैं जानना चाहूंगा आपके ख्याल में ऐसे बयानात भी आपसे मंसूब है जिसमें आप ये समझते हैं कि पाकिस्तान के अंदर, बलूचिस्तान के अंदर जो सियासी हुकूमतें हैं वो ज्यादा बाइख्तियार नहीं है, बहुत सारी दीगर नेशनलिस्ट फोर्सेज का भी ये नुक्ता नजर है, अगर आपके साथ बात करनी हो आप किन से बात करना चाहेंगे, एस्टेब्लिशमेंट के नुमाइंदों से, पाकिस्तान के मिलिट्री ऑफिशियल्स के साथ, पाकिस्तान के पॉलिटिशियंस के साथ, किस लेवल पर अगर आपसे बात करना मकसूद हो तो आप बात करेंगे?
हम तो जो बात करेंगे ही नहीं, हमारा तो बात करने का कोई डिमांड है ही नहीं,
लेकिन आपने कहा हम तो बात कर सकते हैं।
जी जी, एक मिनट जी, मैं आपसे, मैं आपने कंप्लीट करने देना जी, मैंने ये कहा कि हमने बात करने से कभी इनकार नहीं किया, हमें कोई दिलचस्पी नहीं है बात करने में, हम ये पूछते हैं कि भाई पंजाब आप बलूचिस्तान में ऑपरेशन कर रहे हो, मैं पंजाब का नाम इसीलिए ले रहा हूँ क्योंकि वही वहीं से फैसले होते हैं, उन्हीं के नुमाइंदे जो है अक्सरियत फौज में भी वही है, पाकिस्तानी ब्यूरोक्रेसी में भी वही है, तो सारा ताल्लुक उन्हीं का, और इकोनॉमिक जो है पाकिस्तान का वो भी 80% वहीं से ही होता है, तो सारा पावर उन्हीं के पास है, वही डिसाइड करते हैं कि क्या करना है क्या नहीं करना है, तो उनका कोई इंटरेस्ट ही नहीं है और वो चाहते ही नहीं है। पिछले 10-15 सालों में जो एक जनरल गया दूसरा आया, दूसरा गया तीसरा आया, बलोचिस्तान में हालात उसी तरह है, हर दिन ब दिन बदतर होते जा रहे हैं, झूठ पे झूठ बोलते हैं कि बलोचिस्तान में फरारियों ने सरेंडर किया, फिर कहते हैं कि बलोचिस्तान में कोई प्रॉब्लम ही नहीं है, सब हमारे साथ हैं, फिर कहते हैं कि 200 लोगों ने हथियार डाले, फिर कहते हैं 500 लोगों ने हथियार डाले, फिर कहते हैं सफाया हो गया।
नवाब ब्राहम दागबुगटी साहब, आप ये कहते हैं कि बलोचिस्तान के अंदर जो अस्करियत पसंदी है, लोग अपने हकूक के लिए खुद खड़े हैं, पाकिस्तान का मौकफ ये है कि भारत जैसे ममालिक वहां पे सपोर्ट कर रही हैं, मदद कर रही हैं, आपका नुक्ता नजर इस बारे में क्या है? क्या वाकईतन आपको या आपके ग्रुप को या दीगर जो सेपरेटिस्ट हैं उनको किसी नोयत की मदद हासिल है दिल्ली से?
जी, इस वक्त तो कोई मदद हासिल नहीं है, और अगर कोई मदद हासिल होती तो आज मेरे ख्याल में हम कब के आजाद हो चुके होते और ये मसला नहीं रहता।
आप काफी अरसे से इंटरनेशनल सपोर्ट लेना चाहते हैं अपने मौकफ के लिए, लेकिन बजाहिर आपको, हम आपको देखते हैं कि आप यूएन की साइडलाइन मीटिंग्स के अंदर भी मसरूफ हैं, लीडरशिप के साथ आपकी बात होती है, क्या रिस्पॉन्स मिला है जिसको आप, जो टेंजिबल रिस्पॉन्स हो जिसको आप यहाँ पे कोट कर सकें, बजाहिर लगता है कि आपकी बात सुनी नहीं जा रही है।
जी देखें, बिल्कुल डेफिनेटली एक हम ये कोशिश कर रहे हैं कि पाकिस्तान जो वहां पर ह्यूमन राइट वायलेशंस कर रहा है हम उनको हाईलाइट करें, दूसरी नंबर दुनिया में पाकिस्तान को जो भी कोई सपोर्ट कर रहा है उस सपोर्ट को रुकवाएं, कंडीशनल करें, हम ये नहीं कह रहे हैं कि आप पाकिस्तान को जाएं कोई एटम बम पाकिस्तान पे गिरा दें, वो पाकिस्तान सिर्फ इस तरह की सोच रख सकता है, हम नहीं सोचते हैं।
लेकिन आपने सर्जिकल स्ट्राइक्स की तायद की है, आपने सर्जिकल स्ट्राइक को
बिल्कुल मैंने सपोर्ट किया, मैं आज भी सपोर्ट करता हूँ। अगर जहाँ कहीं भी कोई दहशतगर्दी हो, मैं उसकी उसके खिलाफ कोई कार्रवाई हो, मैं उसकी सपोर्ट करता हूँ।
ये आप
और अगर सर्जिकल स्ट्राइक होते हैं, सर्जिकल स्ट्राइक इंडिया करती है तो वो टेररिस्ट के खिलाफ करती है, अमेरिकन्स करते हैं तो टेररिस्ट के खिलाफ करते हैं। अगर पाकिस्तान इसके काबिल नहीं है कि वो इनके खिलाफ कार्रवाई करे, तो वो दूसरे मुल्क को उनकी जिम्मेदारी बनती है कि वो, क्योंकि उनका असर उन पर पड़ता है। पाकिस्तान को तो थैंक यू बोलना चाहिए इंडियंस को, अमेरिकन्स को, भाई मैं इस लायक नहीं था और आपने आप आए, आपने मेरा ये काम कर दिया।
ये जो करंट जियोपॉलिटिकल सिचुएशन है उस रीजन के अंदर, सीपैक बन रहा है, चाबहार की बात हो रही है, वहाँ पे जिन महरूमियों की बलूचिस्तान के अंदर बात होती है, बज़ाहिर उसका अजाला होता हुआ बहुत सारे इंडिपेंडेंट एनालिस्ट देखते हैं, इससे आपकी का जो मिशन है वो किस हद तक मुतासर होता है?
जी कोई हमारे लिए डेवलपमेंट नहीं है, ये हमारी तबाही का मनसूबा है, और जो बना भी इस्लामाबाद में है, इससे बेनिफिट लाहौर को होगा, पंजाब को होगा, अगर आप इसका अच्छी तरह से जायजा लें। हमें तो पता ही नहीं है किसने बलोच से कोई सलाह मशवरा किया है कि यहाँ पर क्या हो रहा है, जो एक हुकूमत बना के बिठाई हुई है वो उसको खुद बेचारों को पता नहीं है।
पाकिस्तान भारत कशीदगी अगर इसी सतह पे रहती है या ये कशीदगी और बढ़ती है तो इससे आप क्या फोर्सी करते हैं अपने लिए?
जी हमारे ख्याल में बहुत अच्छा है, और क्योंकि जैसे आपने एक पहला सवाल किया जिसका जवाब मैंने अच्छी तरह से नहीं दिया, कुछ और तरफ डाइवर्ट किया कि मैं हम यहाँ क्या कर रहे हैं और क्या हमें हासिल हो रहा है। डेफिनेटली हमने बहुत कुछ यहाँ पर किया और इंटरनेशनली हाईलाइट किया, उसकी वजह यह है कि पाकिस्तान आज पूरे खित्ते में तना होके खड़ा है। भारत जान चुका है कि पाकिस्तान से बातचीत या पाकिस्तान से दोस्ती हो ही नहीं सकती, क्योंकि वो इसका उनका माइंडसेट ये नहीं है। अमेरिकन वेस्टर्न वर्ल्ड आज जान चुकी है, जिसकी वजह से अमेरिका ने अपना एड रोक दिया है पाकिस्तान को, F-16 जो तैयारे थे वो रोक दिए हैं। सो वी आर प्रोग्रेसिंग।
आखिरी सवाल, आपकी स्विट्जरलैंड से असाइलम की दरख्वास्त क्यों मुस्तरद हुई, और अब भारत में रिपोर्टेडली आप वहां पे पनाह सियासी पनाह चाहते हैं, ताजा तरीन स्टेटस क्या है आपका?
स्टेटस ये जी, यहाँ पर मेरी असाइलम बिल्कुल मुस्तरद नहीं हुई, असाइलम मुझे मिली हुई है, और सिर्फ ट्रेवल करने पर पाबंदी थी कि यहाँ पर मैं ट्रेवल नहीं कर सकता, जो इनके कुछ वो अपने सिक्योरिटी कंसर्न हैं, अगर ये यहाँ पर किसी को असाइलम देते हैं तो वो उनका प्रोटेक्ट करना भी इनकी जिम्मेदारी है, तो उस बिना पर यहाँ पर कुछ रूल्स हैं हर यूरोपियन मुल्क के, तो वो नहीं हो पाता। सिर्फ पर्सनली मेरा फैमिली, एवरीवन इज एबल टू ट्रेवल, हम सबको असाइलम मिली हुई है, किसी को कोई प्रॉब्लम नहीं है। सिर्फ इंडिया जाने का मकसद यही था मेरा, रिक्वेस्ट करने का कि हमें मुझे असाइलम मिले और मैं इस एबल हो सकूं कि मैं ट्रेवल करूं।
तो भारत में आपको असाइलम मिल चुकी, क्या प्रोसेस?
नहीं जी, हम गए थे,
बाज़ाब्ता दरख्वास्त दी,
हमने बिल्कुल दरख्वास्त दिया नहीं दिया जी, इस बात का मैं तफसील में नहीं जाऊंगा। कुछ चीजें इस तरह हैं जो मेरे ख्याल में मुनासिब नहीं है हमारे लिए और हमारे भारतीय दोस्तों के लिए, तो हमने हमने अच्छी तरह से डिस्कस की और मेरे ख्याल में हम वही होगा जो हम हमारे लिए और हमारे भारतीय भाइयों के लिए अच्छा होगा।
नवाब ब्रामदा खान बुगटी, सरबराह बलूचिस्तान रिपब्लिकन पार्टी, आपका बेहद शुक्रिया। आपने स्काइप पे वॉइस ऑफ अमेरिका से बात की, तफसीली आपके साथ गुफ्तगू रही, आपका बेहद शुक्रिया। और सामिन, ये इंटरव्यू हम यहाँ पे ख़त्म करेंगे, और पाकिस्तान का वर्जन लेने के लिए हम पाकिस्तान के ऑफिशियल्स के साथ इस पे बात करेंगे। हमने इंटरव्यू के दौरान ये बावर बहरहाल कराया है कि बलूचिस्तान के मसले के ऊपर, वहाँ पे इंसर्जेंसी से मुतालिक, वहाँ पे होने वाली गुमशुदगियों, लापता अफराद के मामले के ऊपर पाकिस्तान की रियासत क्या मौक़िफ़ रखती है। कुछ हमने दूसरा पॉइंट ऑफ व्यू आपके सामने रखने की कोशिश की है, लेकिन तफसीली हम बात करेंगे पाकिस्तान के ऑफिशियल्स के साथ, और अगर मुमकिन हुआ तो पाकिस्तान की फ़ौज के नुमाइंदों के साथ भी इस मसले पर बात होगी। वॉइस ऑफ अमेरिका से सदसन को इजाजत दीजिए, अल्लाह हाफिज़।
जी सामिन, ये इंटरव्यू तफसीली आपने सुना ब्रामदा खान बुगटी का, और जैसा हमने कहा कि हम पाकिस्तान के ऑफिशियल्स के साथ, खासतौर पे हुकूमत के ऑफिशियल्स और फौज के ऑफिशियल्स के साथ बात करेंगे अगर हमारे लिए पॉसिबल हुआ। फौजी ऑफिशियल्स तो इस वक्त हमारे साथ मौजूद नहीं है, लेकिन एक सीनियर ऑफिशियल बलूचिस्तान गवर्नमेंट के, होम मिनिस्टर, बड़ी अहम वजारत है, होम मिनिस्टर हमारे साथ मौजूद हैं सरफराज खान बुगटी, और उनके हम बेहद शुक्रगुजार हैं कि कल भी फौरी तौर पर इस पर रिएक्शन के लिए, जब हमें वेब के लिए स्टोरी फाइल करनी थी तो उन्होंने टेलीफोन के ऊपर और व्हाट्सएप के ऊपर अपना ऑडियो पैगाम, ऑडियो
سیکشن ریکارڈ کروا دیا تھا اور آپ تفصیلی اپنے رد عمل کے لیے اور جو ایلیگیشنز سامنے آئے ہیں ان کو رسپونڈ کرنے کے لیے سرفراز بگٹی صاحب ہمارے ساتھ موجود ہیں, اور پھر دونوں طرف کا ورژن سننے کے بعد انڈیپینڈنٹ انالیسس کریں گے. زاہد گشکوری, بلوچستان سے بنیادی تعلق اور یہ کہ انٹرنیشنل پریس کے لیے لکھتے ہیں, واشنگٹن پوسٹ کے لیے لکھتے ہیں, اور دیر آر ہنڈریڈس آف آرٹیکل اسپیشلی جو انہوں نے بلوچستان کے حالات کے اوپر لکھے ہیں وہ ہمارے ساتھ ہوں گے. انور اقبال صاحب واشنگٹن میں رہتے ہیں لیکن بڑی گہری نظر ہے بلوچستان کے ایشوز کے اوپر, ان کی ڈان اخبار کے لیے وہ لکھتے ہیں, وہ بھی ہمیں جوائن کریں گے کچھ دیر کے بعد. سرفراز بگٹی صاحب بہت شکریہ آپ کا, آپ نے یہ انٹرویو تفصیلی سنا ہے. پہلے کچھ ایلیگیشنز کی بات ہو جائے, پھر اس کے بعد میں ذرا پولیٹیکل جو اسپیس نظر آتا ہے بظاہر تھوڑا بہت ان کی گفتگو سے جو فیوچر پراسپیکٹس نظر آتے ہیں میں اس پہ بات کرنا چاہوں گا. پہلے ایلیگیشنز کو رسپونڈ کیجیے گا. انسانی حقوق کے خلاف ورزیاں ہو رہی ہیں, ان کے خیال میں فوج پیراملٹری فورسز اس کو کر رہی ہے, وسائل پہ قبضہ ہے, بلوچوں کے لیے کچھ نہیں ہے, سی پیک وہ سمجھتے ہیں کہ سوائے تباہی کے بلوچستان کے لوگوں کے لیے وہ کچھ نہیں دے سکتا ہے, اور یہ پہلے ذرا ان چیزوں کو آپ رسپونڈ کیجیے گا.
شکریہ جناب. سب سے پہلے تو میں یہ مینشن کرنا چاہتا ہوں کہ جو برہندر سے آپ مخاطب تھے تو آپ ان کو نواب برہندر کہہ رہے تھے, ہم ایک ہی قبیلے سے ہیں, ہمارے ایک نواب ہیں جو ان کے کزن ہیں اور ٹرائبلی وہی نواب بنتے ہیں, ان کا نام نواب علی ہے, تو کسی بھی قبیلے میں دو نواب نہیں ہو سکتے ہیں, لہٰذا میری آپ
سے
نواب نہ کہا جائے. اور جہاں تک دوسری بات ہے ایلیگیشنز کی, یہ ایلیگیشنز ہمارے لیے نئے نہیں ہیں, یہ ہمیشہ سے ان کے پروپیگنڈا ٹولز کا حصہ رہے ہیں, اور اس طرح کے پروپیگنڈا کر کے اور اس طرح کی جھوٹی منفی باتیں پھیلا کے تو اس کے دو فائدے یہ لوگ اٹھاتے ہیں. ایک تو چونکہ میں شروع سے ان کو انڈین را فنڈڈ لشکر کہتا ہوں, اپنے ان آقاؤں کو, ان غیر ملکی آقاؤں کو, ان ہندو آقاؤں کو خوش کرنا چاہتے ہیں, ان انڈینز کو خوش کرنا چاہتے ہیں. اور دوسری بات یہ ہے کہ جو معصوم بلوچ ہیں اور آپ کے ریفرنس سے بھی یقیناً وہ اس وقت مجھے بھی سن رہے ہوں گے, تو میں ان کو بھی یہ بتا دینا چاہتا ہوں کہ صرف ان کو ان جھوٹے نعروں کے ساتھ اپنے پرسنل اور ویسٹرن انٹرسٹ جو ہیں ان کے وہ اپنی ذات تک محدود ہیں اور خود تو لگژریس لائف گزار رہے ہیں یورپ میں, جبکہ عام بلوچ کو پہاڑوں پہ چھوڑا ہوا ہے قتل ہونے کے لیے یا قتل کرنے کے لیے. تو یہ یہی وہ نعرے ہیں جھوٹے جن کی وجہ سے لوگ.
اچھا یہ بتائیے گا, آپ کے خیال میں برہم داغ بگٹی کی سیاسی یا عسکری قوت کتنی ہے, کتنے فالوورز ہیں یا ان کے فدائین ہیں, جان نثار ہیں جو بلوچستان کے اندر موجود ہیں سیاسی طور پہ یا عسکری طور پہ؟ جی بگٹی صاحب آپ مجھے سن سکتے ہیں؟ سرفراز بگٹی صاحب ہمارے ساتھ ہیں لیکن میری آواز ان تک غالباً نہیں پہنچ پا رہی. ہوم منسٹر بلوچستان سرفراز بگٹی صاحب آپ مجھے سن سکتے ہیں؟ ہم ری ڈائل کرتے ہیں, دوبارہ ان کے ساتھ رابطہ بحال کرتے ہیں تاکہ ہم ان کا ورژن لے سکیں. زاہد گشکوری مین وائل ہمارے ساتھ موجود ہیں. زاہد آپ تک میری آواز پہنچ رہی ہے؟
جی ہاں میں آپ کو سن پا رہا ہوں.
جی میں میری خواہش تو یہ تھی کہ ہم پوری بات سن پائیں سرفراز بگٹی کی اور اس کے بعد پھر انڈیپینڈنٹ انالیسس کے لیے آپ کے پاس آئیں, آپ دونوں طرف کا نقطہ نظر جب آپ کے سامنے ہوگا. لیکن کوئکلی جب تک وہ ہمیں جوائن کرتے ہیں, ان کے دعوے ہیں کہ کافی لوگ ہیں ان کے ساتھ اور بلوچستان کی جو حکومت ہے یا گورنمنٹ ہے وہ سمجھتے ہیں کہ وہ خود بھی برہم داغ کہہ رہے تھے کہ میں وہ مجھے سمجھا جاتا ہے کہ میں ایک تنے تنہا فرد ہوں. آپ کا انالیسس کیا ہے بلوچستان کی انسرجنسی کے اوپر, برہم داغ بگٹی کا کنٹریبیوشن کتنا ہے, کتنی بڑی وہ پولیٹیکل یا ملٹری فورس ہیں, ملٹنٹس فورس ہیں؟
بالکل آپ صحیح کہہ رہے ہیں, لیکن وہاں باہر سے بیٹھ کر آپ چیزیں مختلف طریقے سے دیکھتے ہیں, لیکن جہاں آپ گراؤنڈ ریئلٹیز دیکھیں تو وہ بالکل مختلف ہوتی ہیں. میں آپ کو ایز اے لوکل بلوچستان کافی دفعہ گیا ہوں, ڈیرہ بگٹی سے لے کر مری کا علاقہ ہے یا سوئی کا علاقہ ہے یا پھر لورا لئی ہے یا آواران ہے, وہاں پر مجھے جانے کا موقع ملتا ہے ایز اے جرنلسٹ. میری اپروچ ایک انڈیپینڈنٹ جرنلسٹ کی ہوتی ہے, ظاہر ہے میں گورنمنٹ کے لوگوں سے بات کرتا ہوں, اور جو سب سے اہم بات امپورٹنٹ ہوتی ہے وہ وہاں کے لوکل لوگوں سے مل کے آپ ایک صحیح پکچر دیکھتے ہیں کہ بلوچستان کی صورتحال کیا ہے. جو برہم داغ بگٹی بات کر رہے تھے کہ میری اتنی فالوئنگ ہے پولیٹیکل فورس ہو یا آپ اس کو سیپریٹسٹ کہیں یا جو بھی نام دیں مناسب نام, میرے خیال میں وہ تو گورنمنٹ کو فیصلہ کرنا ہے, لیکن اگر 9 سال کا میں آپ کو اپنا انالیسز دوں جو میں دیکھ رہا ہوں بلوچستان کو, وہ پہلے 5 سال نواب اکبر بگٹی کی جب وہ ان کو ہلاک کیا گیا تھا या शहीद किया गया था, उसके बाद 5 साल तक सूरत हाल बहुत खराब थी। लेकिन जब से ये गवर्नमेंट आई है, 4 साल का मैं आपको एनालिसिस बताता हूँ, वहाँ पर 55% जो वहाँ पर वायलेंस था वो कम हुआ है। सूरत हाल 3 साल से वहाँ पर अगर आप डेवलपमेंट देखें वहाँ पर बहुत अच्छी हुई है। जो लोग हैं, ये बात बिल्कुल सही है कि वो गवर्नमेंट से या मिलिट्री के लोगों से इतने खुश नहीं थे, लेकिन जब से सूरत हाल बेहतर हुई है और साथ साथ गवर्नमेंट ने मजीद फंड बढ़ाए हैं, बजट में इजाफा हुआ है और वहाँ पर
तब्दीली आपको नजर आ रही है,
लॉन्च किए हैं, वो किसी हद तक आपको ग्राउंड पर नजर आते हैं। और जो फॉलोइंग एमरजेंसी की बात कर रहे थे, उसमें सारे लोग, हर बंदा अलहदा अलहदा खड़ा है, कोई उसमें यूनियन या यूनिफिकेशन नहीं है।
जी जाहिद हमारे साथ रहेगा, जाहिद हमारे साथ रहेगा, मैं माफी चाहता हूँ कथा कलामी की,
अगर आप देखें
जी कथा कलामी की माफी चाहता हूँ, हमारे साथ रहेगा सरफराज बुगटी साहब से हमारा दोबारा रब्ता बहाल हुआ है। बुगटी साहब अपना एक आपके पास भी यकीनन बहुत बहुत कीमती है, मुकम्मल कीजिएगा बात। और दूसरा थोड़ा थोड़ा मैं पोलिटिकल एंगल्स पे आना चाहूंगा। हम मेरे फेसबुक के ऊपर या सोशल मीडिया पे जब हमने ये इंटरव्यू पोस्ट किया है तो बहुत सारे लोगों का ये ख्याल है कि शायद उनकी गुफ्तगू से ये तासर मिलता है कि अब भी वो इंगेज कर सकते हैं। जब उनसे पूछा गया तो उन्होंने ये कहा कि ये सवाल आप हुकूमत से करें कि ये ऑप्शन तो 10 साल से उनके पास था, उन्होंने ये मुजाकरात का ऑप्शन क्यों बंद किए रखा है। अब इस वक्त आपके पास क्या ऑप्शन हैं? आपने कल बात की कि हमारे दरवाजे खुले हैं, लेकिन दावत भी आप क्या दे रहे हैं या नहीं दे रहे हैं?
जी सर,
सरफराज बुगटी साहब हमारे साथ हैं। जी सरफराज बुगटी साहब, ये टेलीफोन लाइन उनके साथ, वो हमारे साथ लाइन पे थे लेकिन ये लाइन कहीं और मिल गई थोड़ी देर के लिए। जाहिद आपकी तरफ हम फिर आएंगे, आपको क्या लगता है इंगेजमेंट का ऑप्शन अब भी हुकूमत के पास मौजूद है, बात हो सकती है नाराज रहनुमाओं के साथ?
देखिए, जो पहले 2.5 साल से अब्दुल मालिक बलोच की गवर्नमेंट वहाँ पर थी और किसी हद तक वो कामयाब हो गए थे, वहाँ जाकर जो बाहर लोग बैठे हैं जो नाराज बलोच हैं उनसे मिले भी थे, एक बैकडोर डिप्लोमेसी चल रही थी, वो बातचीत चल रही थी। और यही बलरामदाल भुगती का एक इंटरव्यू आया था BBC के साथ कि वो पाकिस्तान के आइन को मानते हुए बातचीत करने को तैयार है। मैं अभी भुगती साहब को सुन रहा था कि वो ये कह रहे हैं कि उनके बातचीत के कोई दरवाजे खुले नहीं है, लेकिन उस वक्त की ये सिचुएशन थी, किसी हद तक कामयाबी मिलने के अमकान थे। पीसफुल बलोचिस्तान पैकेज, जो पुरअमन बलोचिस्तान पैकेज था, नासिर खान जजुआ वहां पर कमांड कर रहे थे, कामयाबी नजर आ रही थी। और फिर पिछली गवर्नमेंट ने एक बड़ा प्रोजेक्ट किया था, आपको याद हो, आगाज हकूक बलोचिस्तान, उस पर काफी काम हुआ था जिससे डेवलपमेंट काम, यहाँ सेंटर में जॉब, दूसरे इलाकों में उनको जॉब मिले थे, तो कामयाबी नजर आ रही थी। लेकिन जब से ये गवर्नमेंट चेंज हुई, के जब से नवाब जहरी आए गवर्नमेंट में, और ये स्टाल होके रह गया, 1 साल से ये स्टाल होके खड़ा है। लेकिन अब जो उनकी काज थी, मैं तो इस पे कॉमेंट नहीं करूंगा कि वो आजाद बलोचिस्तान की काज है या बलोचिस्तान में वायलेंस की काज है। नवाब जो भुगती साहब अभी फरमा रहे थे, उसमें वेरी इंपॉर्टेंट पॉइंट ये है कि जब उसने अनाउंस किया पब्लिकली कि अब वो इंडिया की तरफ जा रहे हैं, इससे पहले पाकिस्तान क्लेम करता रहा कि वो इंडियन सपोर्ट कर रहे हैं, इस सारी मिलिटेंसी को वो एक क्लेम थे, जब वो पब्लिकली आ गए, मेरे ख्याल में,
लेकिन पब्लिकली उन्होंने डिनाई किया, इस इंटरव्यू में डिनाई किया कि हमें सपोर्ट नहीं, अगर होती तो उनका ख्याल ये है कि फिर वो सूरत हाल बहुत मुख्तलिफ होती, बलोचिस्तान उनके लफ्जों में आज़ाद हो चुका होता। हमारा रब्ता नहीं हो पा रहा सरफराज बुगटी साहब से, टेलीफोन लाइन में या वहाँ पे सिग्नल में प्रॉब्लम है, लेकिन एक मिनट की गुफ्तगू हम आपको उनको सुनवाते हैं कल जब उन्होंने व्हाट्सएप के जरिए अपना रिएक्शन हमें, अपना ऑडियो मैसेज उसके ऊपर, उनके इंटरव्यू के ऊपर हमें रिकॉर्ड करवाया था। तो आइए हम आपको सुनवाते हैं कि वो क्या कहते हैं, स्पेशली 2-3 जो इश्यूज थे बलोचिस्तान की लिबरेशन की अगर वो बात करें, ये सर्जिकल स्ट्राइक्स पे अमेरिका और भारत की हिमायत करते हैं बरहमदाग बुगटी, तो इस पे सरफराज बुगटी जो होम मिनिस्टर हैं बलोचिस्तान के, वो क्या कहते हैं?
जहाँ तक सीपेक का बात है, सीपेक सिर्फ बलोच कौम का नहीं, बलोचिस्तान का नहीं, पाकिस्तान का इकोनॉमिक फ्यूचर है। और बलोच कौम का जो इकोनॉमिक फ्यूचर है वो सीपेक पे है, तो मैं समझता हूँ कि पाकिस्तान बलोच भी इसको वेलकम कर रहे हैं, और सबसे ज़्यादा फ़ायदा ज़ाहिर है बलूचिस्तान के लोगों को होगा, बलूच लोगों को होगा, पश्तून लोगों को होगा, हज़ारा और ब्राफी लोगों को होगा, उसके बाद फिर बाकी पाकिस्तान भी यकीनन इससे मुस्तफ़ीद होगा। और ये सब उनके वो लेम एक्सक्यूज़ हैं जो हमेशा ये पेश करते रहते हैं, और मैं समझता हूँ कि इन बातों में कोई वज़न नहीं है। आज आप देखें बलूचिस्तान के टू लोअर्स में मोदी और इब्राहिम गांधी के ख़िलाफ़ जो एहतजाज हो रहा है उसी से पता चल रहा है कि कितने ये लोग फेमस हैं लोगों में और लोगों की पाकिस्तान से कितनी मोहब्बत है। तीसरा और आखिरी सवाल, आप सर्जिकल स्ट्राइक्स की बात करें, ना इंडिया में इतनी जरूरत है, स्ट्राइक हम पे हुई है बकौल इंडियंस के, हमें तो पता नहीं है कहाँ हुई है। और जिस तरह इंटरनेशनल मीडिया को लेके गए हैं आप बॉर्डर्स पे लाइन ऑफ कंट्रोल पे, और ना इनके अंदर ये कैपेसिटी मौजूद है और ना इतनी बड़ी गलती करेंगे।
जी सरफराज बुगटी साहब, होम मिनिस्टर बलूचिस्तान, उनका नुक्ता नज़र आपने सुना, वो रिस्पॉन्ड कर रहे थे बरामदाग बुगटी के इंटरव्यू को। जाहिद गिशकोरी हमारे साथ मौजूद हैं, जर्नलिस्ट ब्लॉगर, वाशिंगटन पोस्ट के लिए लिखते हैं और कई इंपॉर्टेंट स्टोरीज बलूचिस्तान से मुतालिक वो स्क्रिप्ट कर चुके हैं। और इस वक्त हमें ज्वाइन किया अनवर इकबाल साहब ने, यूएस बेस्ड जर्नलिस्ट हैं। अगरचे अमरीका की पॉलिटिक्स पर हमने उनसे बात करनी है, लेकिन पहले ज़रा बलूचिस्तान इंसर्जेंसी पे। अनवर इकबाल साहब, आपने बरामदाग बुगटी के इंटरव्यू के कुछ फीचर्स भी आपके सामने हैं और कुछ गुफ्तगू आपने सरफराज बुगटी की भी सुनी है। मैं बड़ा कहना चाहूँगा कि बड़ा प्रिसाइजली आपका एनालिसिस इस पे चाहूँगा, आपके ख्याल में इस वक्त कितने इम्कानात हैं बलूचिस्तान के इन नाराज़ नौजवान रहनुमाओं को इंगेज करने के, रियासत को इंगेज करना चाहिए या उनको छोड़ देना चाहिए ये सोचते हुए कि उनकी स्ट्रेंथ ज़्यादा है या ज़्यादा नहीं है, एक बात। और दूसरा, आप हमें ये बताइएगा कि ये जो करंट जियो पोलिटिकल सिचुएशन है, ये ऐसी किसी सेपरेटिस्ट मूवमेंट के लिए कितनी मददगार हो सकती है या इसमें कुछ नहीं है उनके लिए?
देखें, बरहमदाग बुख्ती जो है, बुख्ती उनका एक खास मौकफ है और वो ज़्यादा अलीहदगी पसंद है, बलूचिस्तान को पाकिस्तान से अलहदा करना चाहते हैं। तो अगर आप उसका स्टेटमेंट जिन्होंने आपको दिया, जो सारा इंटरव्यू दिया वो मैंने पूरे गौर से सुना, उसमें तो आप देखें कि एक बहुत वाजह तौर पर एक खास पोजिशन लेके चलते हैं, वो ये है कि अब पाकिस्तान में बलोचों के लिए कुछ नहीं रहा और वो बलोच पाकिस्तान से अलहदा होना चाहते हैं। लिहाजा आपको जो कुछ भी कहेंगे सी पैक के हवाले से हो, पाकिस्तान के अंदरूनी सिचुएशन के हवाले से हो, उसको आपको इस हवाले से देखना पड़ेगा। और फिर आप देखें कि वो सिर्फ ये ना सिर्फ एक बयान दे रहे हैं बल्कि उसके लिए मुसलसल काम कर रहे हैं। भारत से उनके रवाबत है, भारत में सिटीजनशिप के लिए अप्लाई किया है, वहां सेटल होना चाहते हैं, उन्होंने भारत की जो हमले हैं उनकी तारीफ की है। तो अब उसमें मैं किसी को भी किसी के साथी मौके के हवाले से कंडेम नहीं करता, लेकिन जब भी आप उन्हें किसी बात को एनालाइज करेंगे तो एक ऐसे शख्स के तौर पे करेंगे कि वो पाकिस्तान के खिलाफ वाजह दुश्मनी रखते हैं और पाकिस्तान को तोड़ देना चाहते हैं। तो अब अगर आपकी ये पोजीशन है तो उनसे आप क्या एक्सपेक्ट करेंगे? वो कभी भी नहीं कह सकते कि ग्वादर पोर्ट से माशी फायदा होगा, वो कभी नहीं कहेंगे कि पैक से पाकिस्तान या बलूचिस्तान या बलूचिस्तान के आवाम को फायदा होगा। जाहिर है ये सारी चीजें उनके मफाद के खिलाफ है।
सही जी, जाहिद गिशकोरी साहब, मुख्तसरन अब मुझे अगले सेगमेंट की तरफ बढ़ना है। मुख्तसरन आपके ख्याल में जो मैंने ये सवाल किया कि अभी मुजाकरात का या इंगेज करने का ऑप्शन कितना है, और ये जो पाकिस्तान भारत की शीदगी हो या पाकिस्तान के ऊपर अफगानिस्तान के रेफरेंस में दबाव हो, ये अवामिल किसी भी तरह की इंसर्जेंसी या बरामदाग जिस नौयत की मुहिम या वो जिसको अपनी सियासी तहरीक कहते हैं उसके लिए साजगार है?
मेरे ख्याल में जब से उन्होंने पब्लिकली अनाउंस कर दिया और इंडियन से उन्होंने सपोर्ट मांगा है, मेरा नहीं ख्याल कि बरामदाग के लेवल पे वहां पर अब गवर्नमेंट निगोशिएट करना चाहेगी, लेकिन कुछ और लोग जो नाराज बलोच हैं उनसे वो बात जरूर करना चाहेंगे, वो हमेशा कोशिश भी करते रहे हैं। लेकिन वहां उसको उसकी सपोर्ट कितनी है ग्राउंड पे, ये वहां से बैठकर तो वो कहते हैं कि वो सपोर्ट है, जितने भी नाराज बलोच हैं कि वहां विद इन, अगर आप कुछ गेन करना चाहते हैं तो आपको विद इन अपनी सपोर्ट पैदा करना होगी। यहाँ पब्लिक में कोई ऐसी चीज खास नहीं है जो मैं देखता हूँ, जो कुछ लोग पहाड़ों के पीछे अगर गए हुए हैं तो वो लोग नंबर्स बहुत कम हैं।
ठीक है,
उससे मेरा नहीं ख्याल कि इतनी स्पोर्ट स्ट्रांग हो। लेकिन एक केस मैं जो देख रहा हूँ पाकिस्तान के लिए, वो पाकिस्तान को डिप्लोमेटिकली इंटरनेशनल फ्रंट्स पे इस केस को प्लीड करना है कि किस तरह से नाराज बलोचों को कौमी धारे के अंदर लाना है, ताकि इंटरनेशनल प्रेशर अगर किसी हद तक इंडिया कामयाब होता है बिल्ड करने पर पाकिस्तान पर इस इश्यू पर, तो पाकिस्तान किस तरह से फेस करेगा, ये एक बड़ा सवालिया निशान है जो एग्जिस्ट करता है। लेकिन मेरा ख्याल है कि अब बरामदाग बुगटी लेवल तक कोई निगोशिएशन नहीं होगी, क्योंकि आपको पता है कि इंडिया पाकिस्तान के लिए कितनी उसकी हैसियत है, तो एक दूसरे को दुश्मन गदानते हैं जब ये दोनों मुल्क, तो मेरा नहीं ख्याल कि आप गवर्नमेंट उसके लिए निगोशिएशन के लिए जाएगी। लेकिन कुछ लोग जो लंदन में बैठे हैं या दूसरे कुछ अफगानिस्तान में इवन कहा जाता है कि वहां पर बैठे हैं, कुछ ईरान में कहा जाता है कि नाराज बलोच बैठे हैं, उनसे बातचीत हो सकती है। गवर्नमेंट हमेशा ओपन कहती रही है पब्लिकली, लेकिन आया कि पॉलिटिकल गवर्नमेंट पास इतनी पावर है कि वो ओपनली जाए और उनके लिए पैकेजेस अनाउंस जो उन्होंने किए हैं उनको दे और वापस लाए, उसमें मिलिट्री एस्टेब्लिशमेंट का इम्पॉर्टेंट रोल हमेशा रहा है, रहेगा, और इसको ये आगे जाकर देखना होगा कि किस हद तक गवर्नमेंट सक्सेसफुल होती है। तो ये वो सारी चीजें हैं जो हमें पॉलिटिकल चीजें देखने,
बहुत शुक्रिया आपका,
बहुत चीज है जो मैं काउंट करना चाहूंगा कि अगर पाकिस्तान की 3-4 बड़ी पॉलिटिकल पार्टीज हैं, इनको अपना वहां पर इन्फ्लुएंस ज्यादा करना चाहिए बलूचिस्तान में, ताकि मेन स्ट्रीम पॉलिटिक्स में बलूचिस्तान आए, ना कि नेशनल पॉलिटिकल पार्टी तक वो महदूद रहे। और तो फिर तो यही होता रहेगा कि जिस तरह कहते हैं कि इन फाइट ऑफ एलिफेंट ओनली द ग्रास दैट सफर, इनके बड़े लोग आपस में सरदार लड़ रहे हैं,
बहुत शुक्रिया आपका,
ज्यादा नुकसान हो रहा है वो गरीब आवाम को हो रहा है।
बहुत शुक्रिया आपका जहद किशकोरी, आपने हमें ज्वाइन किया, हमारे साथ आप मौजूद रहे। स्वामीन, ये प्रोग्राम आप वॉइस ऑफ अमेरिका वाशिंगटन से बराह रास्त सुन रहे हैं मीडियम वेव्स 972 किलोहर्ट्ज़ पे। इस प्रोग्राम की प्रोड्यूसर हैं गुलरुख और मैं हूँ असद हसन, जहां रंग हमारे इस प्रोग्राम का नाम है। और हम क्विकली चलेंगे प्रोग्राम में, हमारे पास सिर्फ 4 मिनट बाकी हैं, और जो हमारा आखिरी सेगमेंट है अमरीकी सियासत से मुतालिक है। डोनाल्ड ट्रंप जो कि रिपब्लिकन पार्टी के सदारती उम्मीदवार हैं, उनके लिए बाहर चैलेंजेस बढ़ते जा रही हैं, और खासतौर पर जो ताज़ा तरीन उनका एक ऑडियो लीक हुआ है जिसके अंदर वो खवातीन से मुतालिक गुफ्तगू कर रहे हैं, जिसको मीडिया इंतहाई नाजेबा गुफ्तगू के तौर पर वो रिपोर्ट कर रहा है। डोनाल्ड ट्रंप ने अगरचे उस पर माजरत भी की है, ये गुफ्तगू खवातीन के साथ अपने ताल्लुकात से मुतालिक हैं और जिस अंदाज में उनको मुखातिब किया जा रहा है उसके ऊपर हम सोशल मीडिया के ऊपर भी और जो रेगुलर मीडिया चैनल्स हैं उसके ऊपर भी डोनाल्ड ट्रंप पर तनकीद होते हुए सुनते हैं। लेकिन डोनाल्ड ट्रंप ने अपने बयान में यह कहा है कि मैंने अपने आप को कभी पारसा के तौर पर पेश नहीं किया, मैं इंसान हूँ, मुझसे गलतियाँ कोताहियाँ होती हैं, लेकिन इस वीडियो पर इसके सामने आने पर और जिस तरह से ये रिफ्लेक्ट कर रहा है, मुझे इस पर शर्मिंदगी है, मुझे इस पर अफसोस है, और इस पर उन्होंने माजरत की है लोगों के साथ। अनवर इकबाल साहब, 2.5 मिनट आपका एनालिसिस, ये डेवलपमेंट जो है इसका कुछ असर है अमेरिकन कल्चर, उसकी वैल्यूज, उसको सामने रखते हुए बताइएगा, क्या माफी के बाद चीजें ये डाइजेस्ट हो सकती हैं या ये रिफ्लेक्ट होती रहेंगी इलेक्शन कैंपेन तक?
देखिए, जहां तक तो कॉमन सेंस का ताल्लुक है
जी,
या माजी में अमरीकी सियासत में जो कुछ होता रहा, इससे पहले भी आपको याद होगा एक और सिद्धार्थ उम्मीदवार थे जिनके स्कैंडल सामने आया था, तो वो उनको बिल्कुल उनकी सियासी करियर का खत्म हो गया उनकी। लेकिन जिस तरीके से आप यह है कि डोनाल्ड ट्रंप हर किस्म के चैलेंज को सर्वाइव कर गए हैं, इसकी वजह से आप बिल्कुल कतई तौर पर तो कुछ नहीं कह सकते कि हाँ खत्म हो ही गया उनका सियासी करियर आज, लेकिन ये लगता है कि इस वाक्य के बाद उनके ये इलेक्शन जीतना तकरीबन नामुमकिन हो जाएगा, इसलिए कि एक ऐसा बयान है जिसे आप ये देखें कि अब तक किसी भी, अब तक जितने लोग करते रहे सियासत के खिलाफ जिस तरह के स्कैंडल्स आए हैं उसमें इस हद तक इतनी वल्गर और फहश जुबान इस्तेमाल नहीं की गई। तो इसका आप ये देखें रिएक्शन सिर्फ अमरीकी आवाम में नहीं है, डेमोक्रेट्स पे नहीं है, बल्कि रिपब्लिकन आप देखें सेनेटर्स हैं, गवर्नर्स हैं, कांग्रेसमैन हैं, पार्टी के चेयरमैन है, आरएनसी के जो चेयरमैन है, सब ने ना सिर्फ उसको कंडेम किया है बल्कि बहुत ज्यादा अपने आप को इनसे दूर करने की कोशिश की है। यानी रिपब्लिकन पार्टी में इस वक्त ये एहसास मौजूद है कि अगर हमने अपने आप को डोनाल्ड ट्रंप से वाबस्ता रखा तो ट्रंप तो हारेंगे ही, लेकिन जो सेनेटर्स और जो कांग्रेसमैन
चीजें हाईलाइट कर सकते हैं, तो अब क्या वो डिफेंसिव पे होंगे? 20 सेकंड है आपके पास।
ऑफेंसिव पे होंगे, मैंने जो इत्तला सुनी है उनके जो सपोर्टर्स हैं इस वक्त यूरोप और खासतौर पर कैरिबियन में फैल गए हैं, और वो किसी ऐसे गवाह की तलाश में, ऐसी खातून के जिनके ताल्लुकात रहे हों बिल क्लिंटन से, ताकि इसको ब्लेंड किया जा सके।
बहुत शुक्रिया अनवर इकबाल साहब, सीनियर साफी तजयकार वाशिंगटन से आपने हमें ज्वाइन किया, आपका बेहद शुक्रिया, और तमाम मेहमानों का जो इस प्रोग्राम में हमारे साथ मौजूद रहे। यहाँ पे खत्म करेंगे अपने आज के इस प्रोग्राम जहारंग को, प्रोड्यूसर दी गुलरुख और कल्टस बाइनम हमारे इंजीनियर हैं, असद हसन को इजाजत दीजिए, अल्लाह हाफिज।
इस प्रोग्राम में जो नुक्ताहाए नज़र पेश किए गए وہ خالصتاً ہمارے مہمان شراکا کے تھے اور وہ وائس آف امریکہ کے موقف یا امریکی حکومت کی پالیسی کی نمائندگی نہیں کرتے۔